अब प्रस्तुत छ पश्चिम डायरी।
पश्चिम डायरी का साथमा
टिभी हेर्ने इन्टरनेशनल तरिका, दिस होम डिलाइटफुल लाइफस्टाइल।
नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिमी डायरीमा सृजना बुढाथोकी र तुला अधिकारीको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
पीडित नै मिलेमतोमा लाग्दा बलात्कारका मुद्दामा न्याय संवाद गर्न समस्या। नेपालगञ्जमा घुस लिइरहेको अवस्थामा नेपाल विद्युत प्राधिकरणका 3 जना कर्मचारी पक्राउ।
पीडित नै मिलेमतोमा लाग्दा बलात्कारका मुद्दामा न्याय सम्पादन गर्न समस्या। बाँके निकुञ्जका वन्यजन्तु पानी खोज्दै गाउँ पस्न थाले। दाङमा तिनथरी क्रिश्चियन प्रचारक बीच आपसी तानातानी।
प्रदेश 5 को बजेटमा विश्वविद्यालयदेखि अन्तर्राष्ट्रिय विमानस्थल समेट्न नेपालगञ्जवासीको सुझाव। दैलेखमा छोराछोरीलाई सरकारी विद्यालयमा नपढाए शिक्षकदेखि जनप्रतिनिधिको तलब काटिने।
र बाँकेको नरेनापुरमा 2 दशकदेखि बिजुलीका पोल मात्रै, स्थानीय अन्धकारमा बस्न बाध्य। आजदेखि नेपालगञ्जमा मेयर कप फुटबल सुरु हुँदै।
नयाँ सुट, जुत्ता, ब्याग होइन, कहाँको सवारी हो?
जान लागेको म त काठमाडौँतिर। बरु आफूलाई जुन पायो त्यही होटलमा बस्न मन लाग्दैन।
ल, तिमीलाई थाहा छैन, नेपालगञ्जमा रहेको होटल सनराइज काठमाडौँको सुन्धारामा खुल्यो नि।
ए, होटल सनराइज प्लाजा प्राली भन्या त्यही हो? यति भए त भइगयो नि।
स्वादिष्ट खाना र आरामदायी बासस्थानका लागि काठमाडौँको सुन्धारा होटल सनराइज प्लाजामै जानुहोस् है।
त्यो पनि भनिरहनु पर्ने कुरा हो र, लाग्यो सुन्धारा बसिन्छ होटल सनराइजमै।
बालश्रम मुक्त एकमात्र आफ्नै होटेल, होटेल सनराइज, पोखरा लाइन, सुन्धारा, काठमाडौँ। सम्पर्क नम्बर 01-42-63-158 र 98-5-80-21-828।
पश्चिम डायरीको सुरुमा कानुनी सन्दर्भ छ। पीडित नै मिलेमतोमा लाग्दा बलात्कारका मुद्दामा समेत न्याय सम्पादन गर्न समस्या भएको सम्बन्धी सामग्री। आफ्नो अनुकूल महिलाले अदालतमा बयान बनाउने र फेर्ने प्रवृत्तिले बिस्तारै बलात्कारका मुद्दा व्यवसाय सरह हुन थालेको विश्लेषकले बताएका छन्। भरमगदुर कानुनी प्रयासपछि अदालतमा पुर्याइएको मुद्दा पीडितकै बयानको आधारमा हलुका वा फिर्ता हुने गरेको गुनासो पोख्दै प्रहरीले अनुसन्धानमा पीडित स्वयं बाधक हुँदै आएको बताएको छ। महिला अपराधमा संवेदनशील मानिएको अपराध बलात्कार जबरजस्तीकरणीलाई अनुसन्धानकर्ताले गम्भीरतापूर्वक लिँदै आए पनि सामाजिक दबाव, एक्लोपन लगायतका कारणले पीडितले बयान फेर्दा अदालतबाट अभियुक्तहरू उम्किने गरेको गुनासो बाहिर आएको हो। जिल्ला सरकारी वकिल कार्यालय नेपालगञ्जकी सह न्यायाधिवक्ता रुक्मिणी पोखरेलले प्रमाण, मुचुल्का, दसी लगायत कारण कतिपय बेला मुद्दा फितलो हुन जाने सम्भावना भन्दा गाउँ समाजमा आफै सेटिङ गरेर आउने घटनाबाट समस्या उत्पन्न हुन थालेको बताउनुभयो। बलात्कार पीडा हो कि व्यवसाय, कतिपय बेला बुझ्न सक्ने अवस्था नै हुँदैन। सह न्यायाधिवक्ता पोखरेलले भन्नुभयो, पीडित मात्र पीडकको विपक्षमा होइन, सिङ्गो समाजका विरुद्ध उभिनुपर्ने अवस्थाका कारण बलात्कारमा सजायभन्दा मेलमिलाप हावी रहेको छ। विनय दीक्षितले आजको दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका 3 जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले घुसको रकमसहित पक्राउ गरेको छ। सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा हिजो अख्तियारको टोलीले वितरण केन्द्रका इलेक्ट्रिकल इन्जिनियर निसार अहमद खान, सुपरभाइजर विक्रान्त शुक्ला र सहयोगी गिरवर लाल धोवीलाई पक्राउ गरेको जानकारी दिएको छ। आयोगको बाँके कोहलपुर स्थित क्षेत्रीय कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार मिटर जडान गरिदिने र नामसारी गरिदिने भन्दै कर्मचारीले सेवाग्राहीसँग 15,000 घुस माग गरेको उजुरी तथा सूचनाका आधारमा कार्यवाही गरिएको हो। अख्तियारले पक्राउ 3 जना कर्मचारीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जानकारी दिएको छ। आजको दैनिक नेपालगञ्जमा खबर छ।
गर्मी बढेसँगै बाँके निकुञ्जका कृत्रिम पोखरी सुक्दा वन्यजन्तु भने बस्ती पस्न थालेका छन्। निकुञ्जमा स्थायी पानीका स्रोत छैनन्। अधिकांश खहरे खोला भएकाले सुक्खायाममा पानी समस्या हुन्छ। गर्मी वात्तै बढेपछि वन्यजन्तु छटपटाएर यत्रतत्र गर्न थालेका हुन्। वन्यजन्तुका लागि पानी व्यवस्थापन गर्न निकुञ्जले 27 कृत्रिम पोखरी बनाएको थियो। त्यसमध्ये 14 सुकिसकेका छन्। सुक्खायाममा थप 13 पानी कम हुने गरेको छ, जसका कारण वन्यजन्तु निकुञ्ज बाहिर निस्किएका हुन्। 10 वर्ग किलोमिटर क्षेत्रमा कम्तीमा एउटा पानीको स्रोत आवश्यक पर्छ, तर प्राकृतिक पानीको स्रोत नहुँदा कृत्रिम व्यवस्था गरिएको थियो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुनका अनुसार यहाँ कम्तीमा 55 पानीका पोखरी आवश्यक छन्। ठाकुर सिंह थारूले कान्तिपुर दैनिकमा खबर लेख्नु भएको छ।
लिलबहादुर घरती लमही स्थित प्रशंसा चर्चका पास्टर हुन्। उनै पास्टरको लमही स्थित घरमा केही दिन अघि प्रभुका अनुयायीको एक होल पुग्यो। उनीहरू सबै विदेशी थिए। घरभित्र पस्न खोजेका उनीहरूलाई घरतीले लखेटे। प्रभुका अनुयायीलाई किन लखेटियो? घरतीले भने, उनीहरू प्रभुको नाममा हामीलाई आक्रमण गर्न आएका गलत व्यक्ति थिए। केही समय अघि लमही नगरपालिकाको नार्ती गाउँमा प्रभुका अनुयायीले प्रशिक्षणात्मक कार्यक्रम गर्दै थिए। यो सुईको पाउना साथ घरती त्यसतर्फ लाग्नुभयो र उहाँ लगायतको त्यो समूहलाई त्यहाँबाट लखेटियो। बाइबलको गलत प्रचार गरेर हाम्रो बदनाम गर्ने काम भइरहेको छ, उहाँले भन्नुभयो। लमहीमा प्रभु राज रहेको उहाँले स्वीकार गर्नुभएको छ, तर त्यो प्रभु राज्यका शासक आयातित हुन्। उनीहरूसँग हाम्रो कुनै सम्बन्ध छैन, उहाँले स्पष्टीकरण दिनुभएको हो। देवेन्द्र बस्नेतले
आजको नागरिक दैनिकमा खबर लेख्नु भएको छ। त्यस्तै अर्को सन्दर्भ छ बाँकेको। 20 वर्ष अघि गाडिएका विद्युतका पोल सडक किनारमा कतै लडेका त कतै त्यसै ठडिएका छन्। यो दृश्य विकट मानिने नरेनापुर गाउँपालिका अर्थात् बगौडा क्षेत्रमा पुग्ने जो कोहीले सहजै देख्न सक्छ। कतिपय विद्युत पोल जीर्ण भइसकेका छन्। तार नटाङ्गिँदा राप्तीपारी नरेनापुर गाउँपालिकाको 6 वडा विद्युतविहीन छन्। विद्युत सेवा नहुँदा यहाँका बासिन्दा सिँचाइ, सञ्चार, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत सुविधाबाट वञ्चित हुँदै आएका छन्। नरेनापुर 4 निवासी अजमत खाँले बिजुली बाल्न पाउने आशा गर्दा गर्दै 20 वर्ष बितिसकेको दुखेसु पोख्नुभयो। गाडिएका बिजुलीका पोल कति ढलिसके, कति ढल्ने क्रममा छन्। उहाँले भन्नुभयो, बगौटामा बत्ती ल्याउने सपना धेरैले बाँडिसके, अहिलेसम्म बिजुली बाल्न पाएका छैनौँ। चुनावको समयमा धेरै थरीका नेताले बिजुलीको सपना बाँड्ने र चुनाव जितेर गइसकेपछि व्यवस्था गर्दै आएको भनाइ उहाँको छ। अर्जुन ओलीले आजको नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
सरकारी विद्यालयमा आफ्ना छोराछोरी नपढाए शिक्षकदेखि जनप्रतिनिधिसम्मको तलब काटिने भएको छ। नारायण नगरपालिकाको नगर शिक्षा समितिको बैठकबाट यस्तो निर्णय गरेको हो। नगर शिक्षा समितिको निर्णयमा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले आफ्ना छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पठन पाठन गराउनुपर्ने उल्लेख छ। पहिलो चरणमा सबैलाई पत्राचार गर्ने र अटेर गरेमा उनीहरूले पाउने तलब वा पारिश्रमिकको 1% रकम काटिने निर्णयमा उल्लेख गरिएको छ। नगरपालिकाको नगर शिक्षा कोषमा जरिवाना रकम जम्मा गर्ने निर्णय भएको नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्काले जानकारी दिनुभयो। गोविन्द केसीले आजको नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
दैलेखको सन्दर्भपछि अब नेपालगञ्जको खेल खबर। आज बिहिबारबाट नेपालगञ्जमा मेयर कप फुटबल प्रतियोगिता 2075 सुरु हुँदैछ। बाँकी जिल्ला फुटबल संघ र नेपालगञ्ज उपमहानगरपालिकाको संयुक्त आयोजनामा लामो समयपछि हुन लागेको मेयर कपमा 14 वर्ष मुनि र 16 वर्ष मुनि बोइज तथा 16 वर्ष मुनिको गर्ल्स गरी 3 विधामा प्रतिस्पर्धा हुनेछ। धम्बोजी स्थित प्रहरी गुल्ममा सञ्चालन हुने प्रतियोगितामा बाँके जिल्लाभरिका 34 टिमले सहभागिता जनाउने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिनुभयो। उहाँले U14 बोइजमा 16 विद्यालयका यसलाई फेरि सुन्नुहोस् उहाँले U14 बोइजमा 16 विद्यालयका टिम, U16 बोइजतर्फ 14 विद्यालयका टिम र U16 गर्ल्समा 4 विद्यालयका टिमले सहभागिता जनाउनेछन्। प्रतियोगिता आज नेपालगञ्जमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ। दैनिक नेपालगञ्जमा खबर छ। पश्चिम डायरीमा प्रदेश 5 सरकारको बजेट प्राथमिकता।
नेपालगञ्जमा 5 मात्रै काम गर्यौँ भने धेरै हुन्छ, अरू त नियमित रूपमा भइरहन्छ, स्थानीय सरकारले बनाउँछ
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
हरि शरणम। ओहो जेठे नानी, नमस्कार है आमा।
नमस्कार, नमस्कार।
आज त आमा छोरा नै पो तरकारी केलाउँदै हुनुहुन्छ त?
आज हाम्रो टोलको साना तरकारी व्यवसायको मिटिङ छ अरे, बुहारी तिनजना तयार हुँदैछ अनि आमा छोरा जुट्यौँ।
आहा, साह्रै खुसी लाग्यो है यो कुरा सुनेर चाहिँ। यसरी घर परिवारको सहयोग पाए पो महिला अघि बढ्न पाउँथे।
हो नि बहिनी,
कृषिमा महिलाको योगदानको कदर गरौँ। चुलो चौकोदेखि खेतीबारीसम्मको काम मिलिजुली बाँडौँ।
सही हो।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाके।
फोन नम्बर 081414007 र 98482363.
विशेषज्ञ डाक्टर सहितको उत्कृष्ट सेवाका लागि सही गन्तव्य सिद्धार्थ अस्पताल नेपालगञ्ज।
सिद्धार्थ अस्पताल नेपालगञ्जमा जेनेरल मेडिसिन, हाड जोर्नी तथा नसा रोग, जनरल तथा युरो सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, मनोरोग लगायतका स्वास्थ्य समस्या समाधानका लागि अनुभवी डाक्टरहरूद्वारा उपचार तथा परामर्श दिइन्छ।
यसका साथै दूरबीन विधिद्वारा मृगौला तथा मूत्र नलीको पत्थरीको अपरेसन गर्नुका साथै मनोरोग, डर लाग्ने, टाउको दुख्ने, निन्द्रा नलाग्ने, जाँड रक्सी तथा लागू औषधका कुलत भएकाहरूलाई पनि उपचार तथा परामर्श सेवा दिइन्छ।
मात्र होइन, विभिन्न किसिमका प्यारालाइसिस र नसा च्यापिएका बिरामीहरूका लागि फिजियोथेरापी र एक्युपंचर सेवा पनि उपलब्ध छ अनि भिडियो एक्सरे, डिजिटल एक्सरे, अत्याधुनिक मेसिन द्वारा प्रयोगशाला परीक्षण जस्ता प्राविधिक सेवा त छँदैछ।
सिद्धार्थ अस्पताल गणेशमान चोक नेपालगञ्ज, तपाईँको आँगनको सम्पूर्ण अस्पताल। सम्पर्क नम्बर 081524034 र 98582834।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी छिटो छिटो। VMI ग्रुपको उत्कृष्ट उत्पादन।
बाँकेका विभिन्न क्षेत्रका अगुवाहरूले बाँकेमा विश्वविद्यालयदेखि अन्तर्राष्ट्रिय विमानस्थलसम्मका योजना आगामी प्रदेश 5 बजेटमा समेट्न सुझाव दिएका छन्। प्रदेश 5 प्रदेश योजना आयोग र आर्थिक मामिला तथा योजना मन्त्रालयले नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ सङ्घको सहकार्यमा आयोजना गरेको आवधिक योजना निर्माण र आर्थिक वर्ष 2075-76 बजेट तर्जुमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले बाँकेका आवश्यक योजनाहरूका बारेमा सुझाव राखेका थिए। कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले नेपालगञ्जलाई प्रदेशको राजधानी बन्ने अवसरबाट वञ्चित गरिएको धारणा राख्दै अब आर्थिक राजधानी बनाउनेतर्फ प्रदेश बजेटले सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका तर्फबाट ज्ञापनपत्र बुझाउँदै सङ्घका प्रवक्ता अभय बस्नेतले सङ्घले 50 वर्षको भोगाधिकार लिएर सडक विभाग परिसरमा बहुद्देशीय सभाहाल निर्माणको योजना बनाए पनि सरकारले हालसम्म सहयोग नगरेको भन्दै आगामी प्रदेश बजेटमा त्यसलाई सम्बोधन गर्न माग गर्नुभएको थियो। कार्यक्रममा मन्त्री पौडेलले नेपालगञ्जका उद्योगी, व्यापारी, जनप्रतिनिधि तथा सरकारवाला पक्षहरूका सुझावका आधारमा प्रदेश सरकारले बजेट तथा योजना निर्माण गर्ने विश्वास दिलाउनुभयो।
यो अभियानको सुरुवात हामीले यही मेरो गृह जिल्लाबाट सुरु गरेको हुनाले पनि यहाँहरूको यो सुझाव निकै यसलाई बजेट बनाउने कुरामा, त्यसमा पार्ने कुरामा मेरो प्रतिबद्धता रहनेछ। यहाँहरूले अहिलेसम्म उठाउनुभएका सरकारका कुराहरू, यहाँहरूले झेलिरहेका समस्याहरूलाई हामी अब बनाउने योजनामा पार्नेछौँ।
कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले धेरै योजना बनाउनु भन्दा नेपालगञ्जका पाँचवटा ठुला पूर्वाधारको योजना बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो।
उहाँले विशेष रिक्वेस्ट के छ भने नेपालगञ्जमा पाँचवटा मात्रै काम गर्यौँ भने धेरै हुन्छ, अरू त नियमित रूपमा भइरहन्छ, स्थानीय सरकारले बनाउँछ, खाने पानीका नल गाड्नेदेखि साना सिँचाइका काम गर्नेदेखि साना साना बाटा बनाउने कामहरू अब स्थानीय सरकारमा गइसकेको छ। पाँचवटादेखि दसवटा ठुला पूर्वाधारको योजना गरौँ न, केही पनि बिग्रिया छैन। नेपालगञ्ज विमानस्थलमा एक इन्च पनि अहिले चाहिँ नि रनवे नबढाएर 10-15 जना भन्सारका कर्मचारी 10-15 जना अध्यागमनका कर्मचारी त्यहाँ डिप्लोय गरेर केन्द्र सरकारले अन्तर्राष्ट्रिय उडान सुरु गर्न अनुमति मात्रै दिइदियो भने ठुलो यहाँ चाहिँ उपलब्धि हुन्छ। त्यो कुरामा चाहिँ पहल कदमी होस् भन्ने म चाहन्छु।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले नेपालगञ्ज पश्चिम नेपालको हब भएकाले यो प्रादेशिक राजधानीबाट वञ्चित भए पनि यसलाई आर्थिक राजधानी बनाउनु पर्ने सुझाव दिनुभयो।
मध्य पश्चिमको हात 24 जिल्लालाई पाल दिने, 24 जिल्लाको खाद्यान्न पूर्ति गर्ने ठाउँ नेपालगञ्ज हो। यो राजधानी पाउनु पर्ने ठाउँ नेपालगञ्ज हो। राजधानीको सम्पूर्ण चाहिँ यहाँ चाहिँ सम्पूर्ण व्यवस्थाहरू यहाँ छ। अरू ठाउँको राजधानी भन्दा नेपालगञ्ज राजधानी दियो भने व्यवस्थित हुन्थ्यो, सबै कुराहरूको गभर्मेन्टको खर्च पनि हुन्थ्यो होला, तर दुर्भाग्यवश हामी पाएनौँ। तर अब यो नै हामीले आर्थिक राजधानी 5 नम्बर प्रदेशको, 6 नम्बर प्रदेशको, 7 नम्बर प्रदेशको मेन नाका भनेको नेपालगञ्ज हो। अब यो नै हामीले आर्थिक राजधानी बनाउनै पर्छ।
बाँकेको कोहलपुरबाट प्रहरीले बरामद गरेको मानव स्वास्थ्यलाई गम्भीर असर पार्ने खेसरीलाई खाल्डो खनेर नष्ट गरिएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीको इजलासबाट बरामद भएको 25 टन खेसरी नष्ट गर्ने र ओसार पसारमा संलग्नलाई जनै 19,000 धरौटीमा छाड्ने आदेश भएको हो। जिल्ला प्रशासन कार्यालयबाट भएको आदेश अनुसार बरामद भएको खेसरी प्रशासन, प्रहरी, खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिहरूको रोहबरमा खाल्डो खनेर नष्ट गरिएको खाद्य निरीक्षक विनोद श्रीवास्तवले बताउनु भएको छ। कृष्ण अधिकारीले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
जाजरकोट डोल्पा सडकको खदाङ त्रिपुरा कोट खण्डस्थित चिप्लेभिरमा ढुङ्गा लागेर मृत्यु भएका मजदुरका परिवारलाई नेपाली सेनाले 10-10 लाख क्षतिपूर्ति दिने भएको छ। डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका 6 स्थित चिप्लेभिरमा अस्ति ढुङ्गा लागेर रुकुमको 8 बिस्कोट नगरपालिका 10 का देवबहादुर चन्द र वडा नम्बर 12 का अमृत राणा मगरको निधन भएको थियो। रामचन्द्र नेउपानेले नयाँ पत्रिका दैनिकमा खबर लेख्नु भएको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री सहितको टोलीले नयाँ बजेटमा कर्णालीलाई विशेष व्यवस्था गर्न माग गरेका छन्। मुख्यमन्त्री महेन्द्र बहादुर शाही, आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सत्तारूढ दलका संसदीय दलका नेता र संघीय सांसद सहितको प्रतिनिधि मण्डलले हिजो प्रधानमन्त्री केपी ओलीलाई भेटेर विशेष बजेट व्यवस्था गर्न माग राख्नु भएको हो। मुख्यमन्त्री शाहीले प्रधानमन्त्री ओलीलाई बुझाएको ज्ञापन पत्रमा भौतिक पूर्वाधार, हवाई यातायात, सिंचाइ, ऊर्जा तथा विद्युतीकरण, संचार, बस्ती विकास तथा पर्यटन, खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि लगायतका विषयमा बजेट विनियोजन गर्नुपर्ने उल्लेख गरिएको छ। आजको कान्तिपुरमा खबर छ।
पछिल्लो समय न्यायालयप्रति सर्वसाधारणको विश्वास घट्दै गएको भन्दै न्यायकर्मीले चिन्ता व्यक्त गरेका छन्। सर्वसाधारणले अनुभूति हुने गरी न्याय पाउन नसक्दा हेर्ने दृष्टिकोण नै नकारात्मक भएको उनीहरूको अनुभव छ। न्यायालयमा हुने राजनीतिक हस्तक्षेपले पनि नकारात्मक टिप्पणी हुने गरेको छ। कानुन दिवसका अवसरमा उच्च अदालत बार एसोसिएसन नेपालगञ्जले हिजो गरेको कार्यक्रममा सहभागी न्यायकर्मीले कानुन र विधिको शासनमा बढी जोड दिएका छन्। उच्च अदालत नेपालगञ्ज इजलासका न्यायाधीश सारङ्गा सुवेदीले न्यायालयको गरिमा जोगाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो। उहाँले विधि र प्रक्रिया मिचेर न्याय सम्पादन गर्न नमिल्ने बताउनुभयो। कान्तिपुरले खबर छापेको छ। पश्चिम डायरीमा नेपालमा कानुन कार्यान्वयनको अवस्था।
कानुन कार्यान्वयन हुनै सकेका छैन, जनताको लायक सुरक्षित हुन सक्ने खालको कानुनै छैन।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-528-011-528-012।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए, हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय। दैनिक नेपालगञ्ज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्ण सार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। नेपालको कानुन दैवले जानुन्, यो लोकोक्ति नेपाली समाजका लागि नौलो होइन। कानुन राष्ट्रपतिदेखि आम नागरिक सबैका लागि समान हुनुपर्छ। कानुनले कसैप्रति भेदभाव पनि गर्दैन। कानुनका अगाडि सबै समान हुन्छन् भन्ने मान्यता छ, तर कानुन पालना गराउनेहरूबाट नै कानुनलाई आफू अनुकूल प्रयोग गर्दा यही लोकोक्ति नेपाली समाजमा दोहोरिरहन्छ। हिजो कानुन दिवसका अवसरमा हामीले नेपालको संविधान अन्तर्गत बनेका कानुन कार्यान्वयनको अवस्था कस्तो छ भनी स्थानीयलाई सोधेका थियौँ। सुनौ सहकर्मी रजनी योगीले सङ्कलन गरेको आजको नागरिक आवाज।
इता शर्मा, अहिलेको कानुनको अवस्था भन्दाखेरि कानुन त राम्रो बनाएको छ, नयाँ संविधानले सबै अधिकारहरू दिएको छ, तर अलिकति के छ भने जुन पनि गल्ती गर्ने व्यक्तिहरूलाई चाहिँ जुन दण्ड सजायहरू गर्नुपर्ने कानुन चाहिँ कार्यान्वयनमा चाहिँ अलिकति फितलै छ। कतिपय कुरामा जन्म कैद भनी छ, कतिपय कुरामा चाहिँ जेल हाल्ने भन्ने, कसैलाई हुने त्यो पनि एउटा कानुनले चाहिँ प्रदान गरेको त छ, तर कार्यान्वयन पक्षलाई अलिकति राजनीतिकरणले हो कि किन हो त्यसलाई चाहिँ अलिकति राम्रो तरिकाले चलिराखेको अवस्था चाहिँ छैन।
मेरो नाम जय बाजिदान। कानुन कार्यान्वयनको लागि त सबै जनतालाई आफ्नो हक अधिकारबाट सुरक्षित गर्न सरकारको दायित्व हो। अहिले चाहिँ सरसरी अब यता यता कदा पत्र पत्रिका पढ्दाखेरि कहाँ माननीयलाई चाहिँ कुनै चाहिँ अभियोग लागे पनि निलम्बन नगर्ने रे, सांसदहरूलाई सामान्यलाई चाहिँ मात्र त्यस्तो चाहिँ सजाय हुने हो भने यो नियमले अलिकति चाहिँ जनतामा निकै नै चाहिँ निराशाजनक बनाऊ न हो। सबै कानुन भनेको समान हुनु पर्यो, सरकारले गरेको कानुनमा सबैले मान्नुपर्छ। कानुन चाहिँ हो पनि, तर कदा कदा सुन्दाखेरि समान व्यवहार नभएको जस्तो लाग्छ।
मेरो नाम गङ्गा लम्साल। व्यवहारमा उत्रेकै छैन, संविधानमा बनेको कानुनी कारण व्यवहारमा उतारेर राम्रोसित परिचालन गर्नुपर्ने अवस्था छ। र यहाँ यस्तो छ कि तेरो पक्ष मेरो पक्ष भन्ने नलिएर एकदम निष्पक्ष भावनाको हुन सकिरहेको छैन। निष्पक्ष हुनुपर्छ कानुन भनेको, काम गर्दाखेरि फलानु मेरो मान्छे भनेर बचाउने, नराम्रो गलत कामलाई गलत भनेर नठहराउने, त्यस्तोवाला सिस्टमहरू हट्नपर्छ।
कानुन कार्यान्वयन अब अहिलेको बलियो सरकारले जुन किसिमले गर्न सक्नुपर्ने हो त्यो गर्न सकेका छैन। यातायात सिन्डिकेटहरू हटाउन खोज्यो, ल ठिक छ, एउटा सुरुवात त भयो, तर अझ व्यतिथिहरू यो देशमा धेरै छन् कि प्रत्येक क्षेत्रमा सिन्डिकेटहरू छन् अहिले। त्यसैले अब अहिले भएका नियम कानुनहरूले पुगेन भने नयाँ नियम कानुन बनाएर भए पनि एउटा स्थिति चाहिँ बसाल्नु।
मेरो धनबहादुर चनारा हो। कानुन कार्यान्वयन हुनै सकेका छैन, जनताको लायक सुरक्षित हुन सक्ने खालको कानुनै छैन, यस्तो छ। अर्को कुरा म के भन्न चाहन्छु भने चाहिँ यदि कानुन कार्यान्वयन गर्ने हो भनेपछि प्रहरीको अधिकार खोसिनु हुँदैन। प्रहरीले चाहिँ आफ्नो लागि गर्ने होइन, देशको लागि गर्ने, उसले सुरक्षा, उसले चाहिँ ल्याएर पक्राउ गरेर दुई थप्पड हान्यो भने चाहिँ क्षतिपूर्ति दिनुपर्छ। त्यसले क्षतिपूर्ति किन दिने, उसले किन कानुन ड्युटी गर्ने, आफ्नो जागिरी पुरा गर्यो, ड्युटी पुरा गर्यो, भइगयो।
यातायात क्षेत्रको सिन्डिकेट खारेज भइसक्दा पनि निर्माण कम्पनीले सिन्डिकेटकै पक्षमा लबिङ थालेका छन्। कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघले निर्माण क्षेत्रमा नयाँ सिन्डिकेट कायम गर्ने गरी त्यसै अनुसार कानून बनाउन दबाब दिएको छ। केही दिन अघि मुख्यमन्त्री तथा प्रदेश मन्त्री परिषद कार्यालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई ज्ञापन पत्र बुझाउँदै महासंघले 5 करोडसम्मको निर्माण कार्यमा सम्बन्धित जिल्लाका व्यवसायी बीच मात्रै प्रतिस्पर्धा गराउन आग्रह गरेको छ। कान्तिपुर दैनिकमा खबर छ।
हिजो बाँकेको राप्तीपारी नरेनापुर गाउँपालिकामा न्यायिक संवाद आयोजना गरिएको छ। उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासको आयोजनामा न्यायमा बाह्य पहुँच कार्यक्रम अन्तर्गत नरेनापुर गाउँपालिका कार्यालयमा न्यायिक संवाद गरिएको हो। संवादमा अदालतले दिने सेवा सुविधा प्रक्रिया नागरिक पहुँच उपलब्ध सेवा सुविधाप्रतिको सन्तुष्टि असन्तुष्टि नागरिक बडापत्र अनुसार काम भए नभएको सेवा प्रवाह लगायतका विषयमा स्थानीयसँग अन्तर्क्रिया गरिएको थियो।
पश्चिम रुकुमको सानीभेरी गाउँपालिका 4 का धनबहादुर बेकले 2061 सालमा स्थानीय रने कामीसँग 1,73,000 रुपियाँमा 2 रोपनी जग्गा किन्नुभएको हो। तत्कालीन विद्रोही माओवादीले सञ्चालन गरेको जनसत्ताबाट रनेले धनबहादुरलाई जग्गा रजिस्ट्रेसन गरिदिनुभयो। 2066 सालमा रनेले धनबहादुरलाई उक्त जग्गा 10 लाखमा गाउँकै टाउके कामीलाई बेच्नुभयो, तर धनबहादुरले जग्गा छोड्न मान्नु भएन। टाउके र धनबहादुर बीच विवाद सुरु भयो। विवाद बढेपछि टाउकेले जिल्ला अदालतमा मुद्दा दायर गर्नुभयो र अदालतले जनसत्ताको लिखितलाई मान्यता दिएन। जनसत्ताबाट रुकुममा 4,000 जति जग्गा रजिस्ट्रेसन भएको पाइएको छ। नगेन्द्र उपाध्यायले नागरिकमा खबर लेख्नु भएको छ।
भन्सार जाँचपाच पछिको परीक्षण सम्बन्धी व्यवस्थाबारे व्यवसायी र भन्सार जाँचपाच परीक्षण कार्यालय बीच हिजो नेपालगञ्जमा छलफल भएको छ। भन्सार जाँचपाच परीक्षण कार्यालय तिनकुने काठमाडौँको आयोजनामा भएको अन्तर्क्रिया कार्यक्रममा पिसिएबारे व्यवसायीहरूलाई जानकारी दिएको थियो। पिसिएको व्यवस्थाबारे प्रमुख भन्सार परीक्षक शान्तिराम निरौलाले सहजीकरण गर्नुभएको थियो।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 1 स्थित धम्बोजी माध्यमिक विद्यालय र नगर विकास समिति बीच जग्गाको सीमाङ्कनबारे विवाद उत्पन्न भएको छ। धम्बोजीको वाटर पार्क छेउमा रहेको सरकारी ऐलेनी जग्गामा भारतीय दूतावासको सहयोगमा करिब 7 वर्ष अघि धम्बोजी स्कूलको 3 तले सुविधायुक्त भवन र पर्खाल निर्माण भएको थियो। कुल 10 कट्ठा 5 धुर क्षेत्रफलमा फैलिएको उक्त विद्यालयको केही जमिन आफ्नोमा पर्ने भन्दै नगर विकास समितिले दबाब दिन थालेपछि विवाद बढेको हो। विद्यालयले जिल्ला शिक्षा कार्यालयको अनुमतिमा पूर्वी उत्तर 13-16 लाख रुपैयाँको लागतमा गत वर्ष बाल विकास केन्द्रको भवन निर्माण गरेको थियो। उक्त जमिन आफ्नो भएको दावी गर्दै नगर विकास समितिले बाल विकास भवन र पर्खाल भत्काउन बारम्बार ताकेता गरेपछि दुवै पक्षको दूरी बढेको छ। दुवै पक्षले आफ्नो दावी गर्दै आएका छन्। आजको सद्भाव राष्ट्रिय दैनिकमा खबर छ।
बाँकेको राप्तीपारी भारतीय सिमानासँग जोडिएको क्षेत्र भएकाले सो स्थानबाट सजिलै भारतीय गोरुहरू बङ्गलादेशसम्म पुग्ने गरेको तथ्य बाहिर आएको छ। प्रहरी चौकी कालाफाँटाको नाका भएर भारतीय क्षेत्रबाट भित्राइएका 14 गोरु प्रहरी मिलेमतोमै हिजो सर्लाहीतर्फ तस्करी भएपछि सर्लाहीबाट बङ्गलादेश र भुटानतर्फ तस्करी हुनमा प्रहरी नै हुनमा एउटा समूह नै सक्रिय रहेको इलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ। दैनिक नेपालगञ्जमा खबर छ। यिनै खबरसँगै पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट।
पीडित नै मिलेमतोमा लाग्दा बलात्कारका मुद्दामा न्याय सम्पादन गर्न समस्या। नेपालगञ्जमा घुस लिइरहेको अवस्थामा नेपाल विद्युत प्राधिकरणका 3 जना कर्मचारी पक्राउ।
बाँके निकुञ्जका वन्यजन्तु पानी खोज्दै गाउँ पस्न थाले। दाङमा 3 थरी क्रिश्चियन प्रचारक बीच आपसी तानातानी।
प्रदेश 5 को बजेटमा विश्वविद्यालयदेखि अन्तर्राष्ट्रिय विमानस्थल समेट्न नेपालगञ्जवासीको सुझाव। दैलेखमा छोराछोरीलाई सरकारी विद्यालयमा नपढाए शिक्षकदेखि जनप्रतिनिधिको तलब काटिने।
र बाँकेको नरेनापुरमा 2 दशकदेखि बिजुलीका पोल मात्रै, स्थानीय अन्धकारमा बस्न बाध्य। आजदेखि नेपालगञ्जमा मेयर कप फुटबल सुरु हुँदै। हवस् त, प्राविधिक सहयोगी देवसँगै सृजना र म तुला बिदा हुन्छौ। आज वैशाख 27 गते बिहिबार, मे 10 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।